सकता कि वो एक दूसरे के साथ कितना उनका कोऑर्डिनेशन है और कितना वो एक, अगर इसकी कोई पॉजिटिव आउटकम आती है तो कितना उसको वो फॉलो करेंगे सारे उसके जो सेक्शंस हैं मुख्तलिफ,
सही
इसलिए वो कॉम्प्लेक्सिटी जो है वो बढ़ जाती है। एक जो पहलू आपने जिसकी निशानदेही की अपनी गुफ्तगू में
जी जी
इस हवाले से कि पाकिस्तान का अपना लिवरेज जो है वो एक नए कॉन्टेक्स्ट में वो भी थोड़ा प्रॉब्लमेटिक हो सकता है कि मिस्ट्रस्ट जो है वो दोनों तरफ जो है वो पाया जाता है, क्योंकि अगर हम देखें तालिबान जो हैं,
सही
अफगान तालिबान हों या पाकिस्तानी तालिबान हों,
जी हाँ
उनके जो है वर्ल्ड व्यू दोनों का एक जैसा ही है,
सही
और पाकिस्तान जो है वो ऑपरेशन कर रहा है तो उसमें जाहिर है उनकी जो आइडियोलॉजिकल सिंपथीज हैं एक दूसरे के साथ उसकी वजह से शायद उस तरह का कॉन्फिडेंस लेवल नहीं है।
सही। और इसके अलावा भी है ना, एक तो तालिबान पाकिस्तानी तालिबान के साथ जो पाकिस्तान की रियासत का और स्टेट जिस तरह से ऑपरेट कर रही है वो इशू है, दूसरा ये भी है कि इन दिनों में जो कहा जाता था कि हकानी नेटवर्क है या उसके खिलाफ भी पाकिस्तान की फ़ौज ने कैटेगोरिकली कहा कि हमारी कोई इसमें अब इम्तियाज़ नहीं है और हम सब के खिलाफ
एग्जैक्टली
ऑपरेशन करने जा रही हैं। आप ये बताइएगा प्रोफेसर साहब के पिछले 15 बरसों में, ख़ासतौर पर जब अफगानिस्तान के ऊपर इन्वेजन हुआ अमरीका का और इत्यादि फोर्सेज का, क्या ज़मीन पे हालात में तब्दीली आई है जिसके बाद हम ये कहें कि अफगान तालिबान सीरियस होंगे, संजीदा होंगे इन मुज़ाकरात के लिए? क्योंकि अगर मैं इसमें थोड़ा सा बैकग्राउंड अपनी तरफ से अगर इसमें शामिल करना चाहूँ तो आपको मालूम है कि तालिबान के लिए शायद वो चेन ऑफ सपोर्ट उस तरह से नहीं रही है जो आज से 10-12 बरस पहले तक मौजूद हो सकती थी। खित्ते के अंदर जो दीगर एक्टर्स हैं, प्लेयर हैं, स्टेट एक्टर्स की मैं बात कर रहा हूँ, उनके भी जो मफादात हैं उनमें बहुत तब्दीली आई है। हत्ता कि जो मुतहारिब या राइवलरी जहाँ पे जिन जिन स्टेट्स के दरमियान पाई जाती थी, कम अज़ कम दहशत गर्दी के मामले पर वो एक सफ़े पर नज़र आते हैं। तो क्या तालिबान के लिए भी अब ये इसके अलावा कोई ऑप्शन बचा है कि वो वाकईतन इस निज़ाम का हिस्सा बने, मुज़ाकरात का हिस्सा बने? तो क्या तब्दीलियाँ आपने क्या तब्दीलियाँ देखी हैं?
जी बिल्कुल, आपने ये सही निशानदेही की है। इसमें देखिए बात ये है कि अगर हम इस सारी सूरत हाल के जो ऑपरेशनल कॉन्टेक्स्ट है तालिबान के लिए उसको अगर प्रिसाइसली हम उसका एनालिसिस करें तो तालिबान के लिए काबुल को रिकैप्चर करना ऑलमोस्ट नामुमकिन है
सही
मौजूदा कॉन्टेक्स्ट में, और इसलिए उनके लिए इंसेंटिव होगा पीस टॉक्स में। अलबत्त ये ज़रूर है कि दूसरा इसका डायलमा ये ज़रूर है कि वो इंसर्जेंसी को कंटिन्यू कर सकते हैं
सही
लेकिन रिकैप्चर नहीं कर सकते, और ये जो रीजनल सिचुएशन है उसमें एक पहले से ज़्यादा एक कंसेंसस है कि इस तरह की जो मिलिटेंसी है, इस तरह की जो इंसर्जेंसी है वो एक्सेप्टेबल नहीं है, और पाकिस्तान की अपनी डोमेस्टिक सिचुएशन के लिए उसकी इम्प्लिकेशंस चूंकि बहुत ज़्यादा हैं, और पाकिस्तान में अब ये रियलाइजेशन बड़ी हमें वाजे नज़र आती है कि जब तक ये सिचुएशन जो है अफगानिस्तान की भी बेहतर नहीं होगी, पाकिस्तान की अपनी जो सोल सर्चिंग है कि पाकिस्तान के जो अपना पीस है और पाकिस्तान के जो मीनिंग्स हैं उसको हमने कैसे डिफाइन करना है, तो वो हमें एक नई डायरेक्शन नज़र आती है
सही
जिसकी वजह से इस बात का इम्कान मौजूद है कि उनका जेन्युइन इंटरेस्ट हो सकता है डायलॉग में, लेकिन ऑपरेशनल लेवल पे कुछ कॉम्प्लेक्सिटीज जो हैं वो साथ जारी रहेंगी।
कामरान बुखारी साहब हमारे साथ मौजूद हैं जी। कामरान बुखारी साहब आप हमारे साथ मौजूद हैं
बिल्कुल, आपको मेरी आवाज आ रही
जी,
है?
आपकी आवाज़ पहुंच रही है। कामरान बुखारी साहब आपका बहुत शुक्रिया। आपको मालूम है कि ये एक गैर सरकारी तंजीम है, बैन अल्कवामी तंजीम है पगवाश, जिसने बुनियादी तौर पे इन मुज़ाकरात का एहतमाम किया है। इस बारे में हमें ये बताइएगा कि ये तंजीम बजाते खुद कितनी कनेक्टेड है मुख्तलिफ जो फैक्शंस हैं उनके साथ, और क्या आप क्या तवक्कुआत रखते हैं इन मुज़ाकरात से, कितने ये उम्मीद अफजा ये पेशरफ्त है दोहा में होने वाले मुज़ाकरात की?
जी असद, आपने बहुत अहम सवाल किया है। देखें, पगवाश जो है जाहिर है एक वो इंटरनेशनल नॉन गवर्नमेंटल ऑर्गेनाइजेशन है, और उस लिहाज से हम ये कह सकते हैं कि इंटरनेशनल सिविल सोसाइटी का हिस्सा है। अब ऐसे लोगों का ताल्लुक जो है
सही
वो मिलिशियाज और इंसर्जेंसीज के साथ उस तरह नहीं होता, बल्कि इन मिलिशियाज और इंसर्जेंसीज के जो सिविल सोसाइटी में नुमाइंदे होते हैं, और इस मतलब कॉन्टेक्स्ट में जो दोहा में पॉलिट ब्यूरो है जो एक मतलब खुला था फिर बंद हो गया, लेकिन
जी
जो उनके अफराद हैं वो वहीं पर हैं, उनके साथ उनके ताल्लुकात हैं, और सवाल यही उठता है कि ये लोग जो बैठ के हाई पीस काउंसिल के लोगों से बात करेंगे
सही
तो हाई पीस काउंसिल के लोग किस हद तक काबुल की जो है सोच की अक्कासी कर रहे हैं, और फिर ये जो लोग हैं पॉलिट ब्यूरो वाले ये किस हद तक जो है मुल्ला उमर की जो सोच है उसकी अक्कासी कर रहे हैं, और ये किस नौइयत का डायलॉग है जो हो रहा है।
सही, इस नौइयत के डायलॉग में बगवश को रिप्रेजेंट करते हैं पाकिस्तान से जनरल तलत मसूद साहब। उन्होंने भी ये कहा है कि कुछ ज़्यादा इसमें तवक्कुआत तो नहीं रखी जा सकती, लेकिन ये खुश आइंद बात है कि मुज़ाकरात किसी सतह पे शुरू हुए हैं, इंगेजमेंट हुई है। अगर मैं डायरेक्टली आपसे पूछूं, जब भी पहले अफगानिस्तान के तालिबान के साथ मुज़ाकरात की बात होती थी, पाकिस्तान ड्राइविंग सीट पर नज़र आता था, और एक दफ़ा जब कतर डायलाग हुए और पाकिस्तान का रोल नहीं था, तो बहुत सारे मुबसरी ने यह सवाल उठाया था कि पाकिस्तान के बग़ैर ये कैसे आगे बात बढ़ सकती है। इस वक्त ज़मीनी हकायक क्या हैं? पाकिस्तान क्या आज भी एक इम्पॉर्टेंट प्लेयर है इन मुज़ाकरात के अंदर? इस बात को सामने रखते हुए बताइएगा, जो पाकिस्तान ने पिछले एक साल के अंदर ऑपरेशंस किए हैं, कार्रवाइयाँ की हैं, बहुत सारे लोगों के नज़दीक आप भी शायद ये समझते हैं कि फासले बढ़े हैं, ना सिर्फ पाकिस्तानी तालिबान के साथ बल्कि अफगान तालिबान के साथ भी।
जी, पाकिस्तानी तालिबान तो एनिमीज ऑफ द स्टेट हैं, तो जहां तक अफगान तालिबान का ताल्लुक है, जाहिर है हाफिज गुल बहादुर का जो फीफडम था नॉर्थ वजीरस्तान में, वो जाता रहा, हक्कानीज को कहा गया कि भाई आप यहां से चले जाएं, हम जो ना आपसे लड़ना नहीं चाहते, लेकिन हम अब इस इलाके पे जो है अपनी रिट इम्पोज करेंगे, तो आप चले जाएं। जाहिर है फासले बड़े हैं, और ये कोई जो है ज़र्ब अज़ब के जो है ना कॉन्टेक्स्ट में नहीं बढ़े, ये कई सालों से चले आ रहे हैं, जब से पाकिस्तान को अपना ये अमेरिकन कोलिशन के साथ ज्वाइन करना पड़ा 9/11 के बाद, बतदरीज उस वक्त से लेके अब तक पाकिस्तान का वो असर रसूख नहीं है।
सही। अच्छा कामरान, हमने पूछा है इससे पहले प्रोफेसर शाहिद अनवर साहब से भी, मुज़ाकरात होने जा रहे हैं, तालिबान का, अफगान तालिबान का अपना एक नुक्ता नज़र रहा है, वो एक ख़ास उनका माइंड सेट था, वो कहते थे कि इन कंडीशंस में हम मुज़ाकरात कर सकते हैं, लेकिन पिछले 13-14 बरसों में क्या तब्दीलियां आई हैं जिनके बाद ये सोचा जाए कि अफगान तालिबान की ये मुज़ाकरात अब मजबूरी बन गए हैं?
जी, मैं इत्तेफाक करता हूँ जो अपने को पैनलिस्ट से कि वो वाले हालात नहीं है। तो बड़े अरसे से हम कह रहे हैं कि भाई देखें, ये 96-94 नहीं है कि जब आप स्टीम रोल कर सकते हैं काबुल के अंदर।
सही।
आप ये वो जो एनार्की थी, वो जो मतलब एक खुला मैदान था, वो अब मयसर नहीं है तालिबान को।
सही।
अब तो बहुत सारी कंस्ट्रेंट्स हैं, बहुत सारे जो है बीच में रुकावटें हैं। ठीक है, बम के धमाके करना, डिस्ट्रिक्ट का किसी जगह पे हेलमंद के अंदर जो है वो गिर जाना, फिर उसका दोबारा हुकूमती जो है ना हाथों में चले जाना, ये सारा तो खेल चलता रहेगा।
सही।
लेकिन ये कहना कि जी वो एक किसी लॉन्ग टर्म क्या नाम है बेसिस पे किसी इलाके पे कब्जा कर सकते हैं और फिर वहां से लॉन्च पैड बना के तो मजीद अफगानिस्तान के अंदर वो इलाके फतह कर सकते हैं, ये जो है मैं समझता हूँ ऑलमोस्ट नामुमकिन है।
तो इस चीज़ को क्या रियलाइज़ कर लिया है तालिबान ने भी, और आपको लगता है कि अब वो सियासी निज़ाम का हिस्सा बनना चाहेंगे? अगरचे जमहूरियत के बारे में उनका एक अपना नुक्ता नज़र मौजूद है, लेकिन ये भी एक हकीकत है कि अफगान आवाम के साथ जब सवाल जवाब किया जाता है, जो सर्वे सामने आते हैं, तो सियासी हुकूमतें बेशुमार खराबियों के बावजूद एक बेहतर मुतबादल के तौर पर और अपने कदम जमाते हुए वहाँ पर नज़र आती हैं।
जी, ये भी एक बहुत अहम सवाल है और इसका जवाब मैं यूं दूंगा कि देखें, किसी भी कोई भी जो है मतलब ग्रोह या रियासती एक्टर जो है, अब मतलब मैं ईरान से मुमासलत करूंगा, ईरान में हार्ड लाइनर्स भी हैं, मॉडरेट्स भी हैं, प्रेगमेटिस्ट भी हैं, बहुत सारे धड़े हैं। इसी तरीके से तालिबान के अंदर वो लोग हैं कि जो समझते हैं कि भाई हालात बदल गए हैं, हमें वक्त के साथ जो है आगे बढ़ना है, हमें एक पॉलिटिकल मूवमेंट के तौर पे सामने आना है, जमहूरियत चाहे जो है उसके साथ हम पूरी तरीके से जो है कंफर्टेबल नहीं हैं, लेकिन हमें जो है हकीकत से मुंह नहीं मोड़ना। और वो लोग हैं जो कि अपना बैन अलावामी तौर पे इंगेज्ड हैं, जैसे आगा जान मोतसिम हैं, और जो वो लोग जो पेरिस गए थे, और फिर ये जो पॉलिट ब्यूरो है कतर के अंदर, फिर कुछ इनके लोग दुबई में भी हैं और पाकिस्तान में भी बैठे हैं, लेकिन वो लोग जो है उनका फासला है जहनी तौर पे ज्यादा या कम शूरा काउंसिल से, और फिर शूरा काउंसिल को उनको इस धड़ को और हार्डलाइनर्स को साथ लेके चलना है एक ऐसे माहौल में कि जहां दाइश भी दुकान खोलने की कोशिश कर रही है, पाकिस्तानी तालिबान भी हैं और अलकायदा भी है।
शाहिद अनवर साहब, आप हमें ये बताइएगा, यही सवाल अगर हम आपसे करना चाहें, सियासी हुकूमतें कितने कदम जमाने में कामयाब हुई हैं? अगरचे कहा जाता है करप्शन है, निज़ाम कोई इतना आइडियल नहीं हो सकता है, बेशुमार इश्यूज होंगे वहाँ पे, गवर्नेंस के मसाइल हैं, लेकिन कितना अपने आप को वो लोगों को ये यकीन दिलाने में कामयाब हुई हैं कि जमहूरियत ही बहरहाल बेहतर एक निज़ाम हुकूमत है और जमहूरियत किस हद तक इंजेक्ट हुई है अफगान ट्राइबल सोसाइटी के अंदर?
उसमें जो ये रीसेंट इलेक्शन है उसके बाद जो है वो तासुर थोड़ा मजबूत हुआ है कि ये एक मुतबादल बेहतर निज़ाम हो सकता है, और इसमें जो है वो माजी का जो सिविल वॉर की हिस्ट्री है अफगानिस्तान की, उसके हवाले से कुछ ना कुछ उम्मीद ज़रूर पैदा हुई है कि अगर हम इस निज़ाम के अंदर रह के अपने मसाइल को हल करने की कोशिश करें और इसको कम अज़ कम ट्राई करें तो हो सकता है चीज़ें जो हैं वो पहले से बेहतर हो जाएं। और उसके साथ जो है वो असल में देखें, आज के किसी भी डोमेस्टिक जो पॉलिटिक्स है किसी भी मुल्क की, उसके साथ जो एक्सटर्नल जो एक्टर्स हैं उनका रोल बड़ा अहम हो गया है मौजूदा दौर में।
सही।
तो उसमें जो रीजनल सिचुएशन है, जो इंटरनेशनल प्लेयर हैं, अफगानिस्तान की सारी जो अपनी इंटरनल जो डेवलपमेंट है उसके हवाले से जो एक्सटर्नल प्लेयर्स का रोल है जो इंटरनेशनल भी हैं और रीजनल भी हैं, उसकी वजह से वो सारे सपोर्टिव हैं उस सिस्टम के लिए।
सही।
उसकी वजह से उस तासुर को तकवीयत मिलती है और उससे इम्कानात पैदा हुए हैं कि एक नया जो निज़ाम है उसको ट्राई कम अज़ कम किया जाए।
अच्छा, ये बताइएगा शाहिद अनवर साहब, आपके ख्याल में ये मुज़ाकरात, अगरचे बहुत सारे लोग ये कह रहे हैं कि कोई लंबी चौड़ी तवक्कुआत नहीं है, लेकिन फिर भी क्या गेज होगी जिसमें आप ये समझेंगे कि बहरहाल पेशरफ्त हुई है? एटलीस्ट जैसे तालिबान का कोई ऑफिस कहीं पे खुल जाए, तालिबान के खास नुमाइंदे वो मुकर्रर हो जाएं जो मुस्तकिल तौर पर हाई पीस कौंसिल के साथ या अफगान हुकूमत के साथ रबते में हों, क्या कम अज़ कम इतनी तवक्कुआत रखी जा सकती हैं?
इसमें देखें, मैं पहले भी मैंने कहा कि ये मुज़ाकरात जो हैं वो कॉम्प्लेक्स ज़रूर होंगे, इनकी पिछली हिस्ट्री भी ऐसी है, लेकिन जो कॉन्टेक्स्ट है जिसमें तालिबान की ऑप्शन भी उस तरह की नहीं है जैसे कि माजी में होती थी, इसलिए उनका इसमें इंटरेस्ट लेना जो है वो उसका इम्कान मौजूद है। उसकी वजह से हो सकता है फौरी तौर पर कुछ पेशरफ्त ना हो, चूँकि जैसे मैंने कहा उसमें एक ऑपरेशनल लेवल पर प्रॉब्लम्स हैं तालिबान के अपने ऑर्गेनाइजेशन के और ग्रुप्स के भी, और उसमें बाज़ इतलात इस किस्म की भी हैं कि जो कंट्रोल का मैकेनिज्म होता है कि मुल्ला उमर का कितना कंट्रोल है और जो फील्ड में कमांडर्स हैं उनकी रेवलरीज और उनका कंट्रोल जो है उसका लेवल क्या है, ये सारे फैक्टर्स हैं जो इसको इफेक्ट करेंगे। लेकिन ये है कि एक बड़ा जो उसमें फैक्टर है वो उसमें एक उम्मीद उससे बन सकती है कि एक इंसेंटिव मौजूद है कि जब आप नहीं कर सकते उस तरह से बिहेव नहीं कर सकते और टोटल आप विक्ट्री आपको नहीं मिल सकती तो फिर एक ऑप्शन ये डायलॉग का बचता है, तो इसलिए उससे उम्मीद वाबस्ता की जा सकती है। हो सकता है ये फौरी तौर पे कुछ ना हो, लेकिन कुछ ना कुछ पेशरफ बैकग्राउंड में उसका इम्कान मौजूद है।
कामरान बुखारी साहब, इसी पे आपका एनालिसिस। पहले तो इटसेल्फ ये डिटरमिन करना वाकईतन बेहद ज़रूरी है कि अफगानिस्तान के अंदर अपने जो तालिबान या मिलिटेंट ग्रुप्स हैं वो कितने मुतहद हैं, और इन मुज़ाकरात में अगर उनकी नुमाइंदगी के बाद कोई फैसले किए जाते हैं तो वो किस हद तक उनकी तामील करेंगे या उनको फॉलो करेंगे?
जी, यही तो मिलियन डॉलर क्वेश्चन है कि मुल्ला उमर की, चूंकि देखें जब भी कोई सियासी लीडर या अस्करी लीडर जो है वो फिजिकल सिक्योरिटी और पर्सनल सिक्योरिटी को हासिल करता है तो वो ऑपरेशनल कंट्रोल का सौदा करता है।
सही।
तो जाहिर है अब इतने सालों से वो जो है वो एक वो क्या कहते हैं अनडिस्क्लोज्ड लोकेशन पर हैं, तो अब उनका कितना कंट्रोल है अपने लोगों के ऊपर, किस हद तक शूरा और कमांडरों का जो चेन ऑफ कमांड है वो उनके बात को जो है मतलब आगे लेके चलती, हमने देखा है कुछ जो है ना गुज़श्ता सालों में कुछ टेंशन थी
और कुछ कंट्रोल भी लूज हुआ है। बहुत सारे लोग ये कहते हैं कि उनकी कमान या उनका कंट्रोल मुख्तलिफ ग्रुपों पे वो नहीं है जो शायद 90 की दहाई में था।
जी बिल्कुल नहीं है, वो वाली क्वालिटी अब जो है ना कंट्रोल नहीं है। ये तो इसमें जिस तरह पाकिस्तान का असर रसूख जाता रहा है, इसी तरह से मुल्ला उमर और उनके इर्द गिर्द की जो क्यादत है उनका भी असर रसूख जो है ना जाता रहा है। और फिर ये कि इसमें बहुत सारी वजूहात हैं, एक तो ये है कि जो है कुछ लोग मारे गए जो है ना जंग के दौरान, कुछ लोग अरेस्ट हो गए, फिर जब बातचीत शुरू हुई तो कुछ लोगों ने एतराज किया, फिर उनको रिप्लेस करना पड़ा, तो इस तरह के जो जो तब्दीलियां आती हैं वो पूरा सिस्टम को हिला के रख देती हैं, तो उस तरह का कंट्रोल और कमांड नहीं होता। अब एक और इशू भी है अगर आपकी इजाजत हो तो मैं बयान करूं कि वो देखें जब आप बातचीत करते हैं तो अखबारात में और मीडिया की रिपोर्ट में आ रहा है कि देखें जी ये एक तरफ तो बातचीत की हो रही है लेकिन दूसरी तरफ उन्होंने अपने स्प्रिंग ऑफेंसिव का ऐलान किया। देखें ये हैंड इन हैंड चलती है।
सही।
ये कभी भी मुज़ाकरात के मेज पे जो है जो फरीक बैठते हैं वो कभी भी जंगबंदी नहीं करते, जंगबंदी उस बातचीत का नतीजा होती है और जो है और आपके पास लेवरेज होने की जरूरत है। और अब ये चीज बड़ी अहम है, क्यों? क्योंकि अगर मुल्ला उमर जो है अपने कमांडरों पर कंट्रोल नहीं रखते तो उनको उस हिसाब से ऑपरेशन करने, वो बातचीत कर रहे हैं, जो बातचीत है वो, जो मुजाकराती अमल है वो डिक्टेट करेगा कि कितना फोर्स अप्लाई किया जाए। अगर फोर्स डिस्प्रोपोर्शनेटली अप्लाई किया जाए या किसी तरफ से कोई वो क्या नाम है अनसैंक्शनड अनकमिशनड ऑपरेशन होता है, हमला होता है किसी जनरल लीडर पे, जो है असैसिनेशन अटेम्प्ट होता है या कोई धमाका होता है किसी जगह पे, तो वो टॉक्स को डिसरप्ट कर सकता है।
सही। आखिरी सवाल इस सेगमेंट को समअप करने से पहले मैं पूछूंगा, इन मुजाकरात से बिल्कुल हटके है, आज से दो साल पहले तक पोजीशन ये थी जब हम अपने मुबसरीन से माहरीन से बात करते थे कि तालिबान इंसर्जेंसी का फ्यूचर क्या है और अगर नेटो फोर्सेज और अमरीकी फोर्सेज वहां से निकलती हैं तो अफगानिस्तान की पिक्चर क्या बनेगी, तो मेजॉरिटी का ख्याल ये था कि शायद तालिबान के लिए उसको री कैप्चर करना कुछ ज्यादा मुश्किल नहीं है। आज अफगानिस्तान इंटरनेशनल सिक्योरिटी फोर्सेज वहां से जा चुकी हैं, एक बड़ी मामूली तादाद अमेरिकन फोर्सेज की वहां पे मौजूद है, लेकिन जो तालिबान हैं वो बैकफुट पे हैं, तो क्या कम से कम पिछले 15 बरसों में इसको एक बड़ी अचीवमेंट या सक्सेस कहेंगे कि अफगानिस्तान की रियासत, उसकी फोर्सेज वो इस पोजिशन में हैं कि वो एक जो मिनिमम डिफरेंस है वो शो कर रही हैं?
जी बिल्कुल है, बिल्कुल है, और ये चीज नई नहीं है। ये मैं कम अज कम जो है वो 2008-2009 से ये जो है इसके ऊपर लिख रहा हूँ कि अफगान फोर्सेस उस तरीके से जो है फाल नहीं है, लेकिन वो बनाना रिपब्लिक नहीं है, हाउस ऑफ कार्ड नहीं है कि अगर नेटो जो ना फोर्सेस निकल जाएं तो जो है वो बिल्कुल कोलैप्स कर जाएंगी। जरूर वैक्यूम क्रिएट होगा, जरूर मुश्किलात होंगी, बदख्शां में देख रहे हैं, नूरस्तान में देख रहे हैं, कुंदूज में हम देख रहे हैं, जो कि वो इलाके हैं जो कि तालिबान के ट्रेडिशनल इलाके नहीं है, वहां पर भी तालिबान की अस्करियत जो है वो जोर पकड़ रही है, लेकिन इसका मतलब ये नहीं है कि वो उन्होंने पूरी के पूरे इलाकों पर कब्जा कर लिया है।
सही, बहुत शुक्रिया आपका कामरान बुखारी साहब, हमारे साथ आप मौजूद रहेंगे अगले सेगमेंट में, हम आपसे दो मिनट मजीद लेंगे। प्रोफेसर शाहिद अनवर साहब, आपके हम मशकूर हैं कि आपने हमारे लिए वक्त निकाला और आप हमारे इस प्रोग्राम का हिस्सा बने, और पहली दफ़ा आपके साथ जहां रंग में स्काई पे भी बात हुई, हमारे रेडियो लिसनर्स हमें रेडियो पे सुन सकते हैं और बहुत जल्द हम शायद अपने लिसनर अपने व्यूवर के साथ अपनी फ्रीक्वेंसी भी शेयर कर सकें जिसमें वो हमें सेटेलाइट पे देख सकते हैं। सेटेलाइट से मुराद ये है कि डिश एंटेना जिन लोगों के घर पे है वो बराह रास्त हमें उसी तरह ट्यून कर सकते हैं जैसे जिस तरह रेडियो के लिसनर हमें अपने रेडियो पे ट्यून कर सकते हैं, लेकिन ग्रेजुअली हम चाहेंगे कि सोशल मीडिया के जरिए और बाकी जो फॉर्मल सोर्सेज हैं जहां तक आप तक हमारी रसाई हो सके, जैसे केबल है, वहां तक आप हमें देख सकें, इस प्रोग्राम को देख भी सकें और सुन भी सकें। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और प्रोग्राम के अगले हिस्से पे बात करेंगे। भारत और पाकिस्तान लखवी जकीर रहमान लखवी, जिनका ताल्लुक लश्कर तैयबा से बताया जाता है और एक बड़े सस्पेक्ट हैं मुंबई हमलों केस में, उनकी रिहाई पे भारत को सख्त तशवीश है और अब भारत इस बारे में अक्वाम मुत्तहिदा के दरवाजों पे दस्तक दे रहा है। एक ब्रेक के बाद
तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
جی سامعین، پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ ارسلان شریف، اسٹوڈیو انجینئرز ہیں ہمارے ساتھ جان برائیڈن اور جسٹن تھویرس. اور پروگرام کے سلسلے میں ہم بات کریں گے ذکی الرحمان لکھوی اس کے معاملے پہ. پاکستان اور بھارت کے درمیان یہ معاملہ کافی ایک طرح سے کشیدگی کا سبب بن رہا ہے. ذکی الرحمان لکھوی کا شمار ان مشتبہ افراد میں، یا بلکہ ان کا نام تو خاص طور پہ ممبئی حملوں کے ماسٹر مائنڈ کے طور پہ کیا جاتا ہے، اور بھارت کا خیال یہ ہے کہ وہ ان حملوں میں ملوث تھے، اس کے وہ ماسٹر مائنڈ تھے. اور بھارت کا یہ کہنا ہے کہ ہم نے اس میں جو ڈوزیئرز پاکستان کو مہیا کی تھیں، پرووائڈ کی تھیں، اس کے بعد اگر ان کو پراپرلی عدالتوں کے اندر پروسیکیوٹ کیا جاتا تو سزائیں یقینی تھیں. پاکستان یہ کہتا ہے کہ پچھلے 6 سال میں تقریباً ان کو اور ان کے ساتھیوں کو انہیں ممبئی حملوں کے کیس میں ٹرائل کیا گیا ہے، لیکن وہ جو ایویڈنسز تھے، جو شواہد تھے، وہ اتنے ناکافی تھے کہ عدالتیں ان کو کنوکٹ اس پہ نہیں کر سکی ہیں. اور مختلف اوقات میں ان کو تحویل میں رکھنے کے باوجود، نظر بند رکھنے کے باوجود، 9 اپریل کو عدالت نے مکمل طور پہ رہا کرنے کا حکم دیا تھا، اب جس پہ وہ رہا ہو بھی چکے ہیں. اور بھارت اب یہ کہہ رہا ہے کہ ہم اس معاملے کو اقوام متحدہ میں لے جائیں گے، اور اقوام متحدہ سے ان کے جو خصوصی مندوب ہیں، مستقل مندوب ہیں، انہوں نے ایک خط بھی لکھا ہے اور یہ کہا ہے کہ اقوام متحدہ کی جو UN ریزولیشن 1267 ہے، اس کے تحت ان افراد کو جو بیسیکلی ڈیزگنیٹ کرتی ہے مختلف اینٹیز کو اور انڈیویجول کو، تو اقوام متحدہ اس ریزولیشن کے تحت اس معاملے میں انٹروین کرے. اس پہ ہم بات کریں گے، انالیسز لیں گے کہ اقوام متحدہ کا کردار کیا ہو سکتا ہے، اور کیا افراد کے معاملے میں یا اینٹیز کے معاملے میں، اور خاص طور پہ جہاں پہ دو رائول کنٹریز ہوں یا دو ملک اس کے اندر بنیادی فریق ہوں، اس میں وہ کس حد تک کردار ادا کر سکتی ہیں. ہمیں جوائن کیا ہے اس سیگمنٹ میں ہمیں انالیسز کے لیے جناب احمد بلال صوفی صاحب نے، انٹرنیشنل لاز کے ایکسپرٹ ہیں، اور کامران بخاری صاحب ہمارے ساتھ موجود ہیں، وائس پریزیڈنٹ مڈل ایسٹ انالیسز اسٹریٹفر. احمد بلال صوفی صاحب، آپ کا بہت شکریہ اور خیر مقدم. بین الاقوامی قوانین کیا کہتے ہیں؟ اقوام متحدہ کیا واقعتاً اس نوعیت کے معاملات میں انٹروین کر سکتی ہے؟
جی، میرا نہیں خیال جی اس ریزولوشن کا آپ نے حوالہ دیا ہے 1267، اس کا جورسڈکشن کچھ اور ہے، اس کا فریم ورک کچھ اور ہے، اور اس سے جو بہتر شاید ریلیونٹ ریزولوشن ہے وہ 1373 ہے، جو کہتی ہے کہ یو ہیو ٹو برنگ ٹو جسٹس دوز جو ایکٹس آف ٹیررزم میں کے سسپیکٹ ہوں. تو پاکستان اس ریزولوشن پر کے حوالے سے جو پاکستان کے اوپر انٹرنیشنل لا کی آبلیگیشن ہے، اس کو ڈسچارج کرنے کے لیے کہ پاکستان کی حکومت یعنی کہ ایگزیکٹو حکومت نے ایک چلان فائل کیا لکھوی کے خلاف، اور کہا کہ ہماری رائے میں یہ شخص جو ہے یہ ملزم ہے اور اس کو پروسیکیوٹ کیا جائے. لیکن چونکہ یہ ٹرانس نیشنل کرائم ہے، یعنی دو ملکوں سے زیادہ جورسڈکشنز میں ہوا ہے، لہٰذا دوسرا ملک جہاں یہ وقوع ہوا وچ از انڈیا، وہاں سے جو ایویڈنس آئی وہ ایویڈنس تھی ہی نہیں، بلکہ وہ صرف فوٹو کاپیز تھی ڈوزیئرز کی، جبکہ ہونا یہ چاہیے تھا کہ وہاں سے ایڈمیسیبل ایویڈنس آتی. تو وہ ایڈمیسیبل ایویڈنس کے نہ ہونے کی وجہ سے اب ٹرائل میں کمپلیکیشنز آ رہی ہیں، اور اس میں ایک کمپلیکیشن یہ ہے کہ لکھوی کو 5-6 سال رکھنے کے باوجود، چونکہ انڈیا سے جو ایویڈنس آتی رہی وہ کبھی کبھی وقفے وقفے سے آتی رہی، تو ہر مرتبہ پروسیکیوشن کو اپنا نقطہ نظر کورٹ کے سامنے تبدیل کرنا پڑا. اور جب بھی آپ کورٹ کے سامنے پروسیکیوشن ایڈیشنل چلان پیش کرتی ہے، نئے قوائف کو لاتی ہے وقفے وقفے کے بعد، اس کا ہمیشہ ایڈوانٹیج ڈیفنس کو پہنچتا ہے، اور ڈیفنس یہ باور کرواتا ہے کورٹ کو کہ اگر پروسیکیوشن کو خود ایگزیکٹلی پریسائسلی نہیں معلوم کہ ایلیگیشنز کی نیچر اور ایویڈنس کی نیچر کیا ہے، تو ایڈوانٹیج ہمیں ملنا چاہیے. اسی تناظر میں اس کی لکھوی کی بیل گرانٹ کی کورٹ نے، کہ ابھی تک ٹرائل چل رہا ہے، اور جو کانسپریسی کی سزا ہے وہ عموماً 2-5 سال کی ایوریج پاکستان کی جوریس پروڈنس میں دی جاتی ہے، اگرچہ میکسیمم سزا زیادہ ہے. تو کورٹ نے بیل گرانٹ کی ہے، کیس ابھی ختم نہیں کیا، کیس یہ ٹرائل ابھی چل رہا ہے.
صوفی صاحب، یہ بتائیے گا اس کیس میں بظاہر جو انڈرسٹینڈنگ میں ایک چیز آتی ہے، لگتا یہ ہے کہ اس میں پاکستان جو ہے، پاکستان کی حکومت یا وہ ریاست، وہ ایک فریق تھی بیسیکلی، استغاثہ میں وہ شامل تھی، تو کیا بھارت براہ راست اس میں فریق بن سکتا ہے، یا اس کی نمائندگی ہو سکتی تھی پاکستان کی عدالتوں کے اندر، تاکہ جو شک و شبہات ہیں کہ اس کی پروسیکیوشن کے بارے میں وہ نہ رہتے؟
دیکھیے، فریق بھارت نہیں بن سکتا. بھارت کو شروع میں آفر کی گئی تھی جوائنٹ انویسٹیگیشن کی، اور وہ موقع تھا جب بھارت کو جوائنٹ انویسٹیگیشن ساتھ کروانی چاہیے تھی. اس کے علاوہ بھارت کو یہ بھی آفر کی گئی تھی، اور اس پر بھی بات ہوئی تھی، کہ ٹرائل ایک جگہ ہو، یعنی کہ ٹرانس نیشنل کرائم جو ہے جہاں ایک سے زیادہ جورسڈکشن ہوتی ہے تو ہمیشہ وہاں کمپلیکیشنز آتی ہیں، کیونکہ ایویڈنس سپلٹ ہوتی ہے، ریکارڈ سپلٹ ہوتا ہے، اور موقف پروسیکیوٹر بھی سپلٹ ہو جاتا ہے. لیکن بھارت نے اس کو بھی قبول نہیں کیا، بلکہ بھارت نے ایکسس بھی نہیں دیا سائٹ تک، अजमल कसाब का स्टेटमेंट भी नहीं लेने दिया, जिन लोगों को भारत की एविडेंस में एक्विट किया गया अंसारी वगैरह उनका स्टेटमेंट नहीं लेने दिया गया, क्रॉस एग्जामिनेशन नहीं करने दिया गया। तो जब भारत ने खुद ऑब्स्ट्रक्ट किया है प्रोसेस ऑफ जस्टिस को पाकिस्तान के अंदर, तो फिर अब वो किस हवाले से ये आर्गुमेंट रेज कर रहा है कि पाकिस्तान की रियासत या एग्जेक्टिव ने भरपूर तरीके से अपना किरदार सर अंजाम नहीं दिया। इसलिए मैं समझता हूँ कि अकवाम मुत्तहदा के इसमें कोई मैंडेट नहीं है कि किसी मुल्क के क्रिमिनल जस्टिस सिस्टम के मुख्तलिफ प्रोसेस में मदाखलत करे, खासतौर पर जब वो मुल्क खुद कह रहा हो कि हमारी राय में ये मुलजिम है। लेकिन चूंकि ट्रांसनेशनल क्राइम है, हमें ज्यादा सीरियस एविडेंस मुतवक्को है उस कंट्री से जहाँ ये हुआ है, और वहाँ से वो एविडेंस नहीं आई।
بہت شکریہ جناب احمد بلال صوفی صاحب، ایکسپرٹ انٹرنیشنل لاز، آپ نے ہمارے لیے وقت نکالا، آپ کا بہت شکریہ۔ کامران بخاری صاحب آپ ہمارے ساتھ موجود ہیں، اور آپ سے ہم نے یہ لیگل اسپیکٹ تو ہم نے احمد بلال صاحب سے ڈسکس کر لی ہے، آپ سے اس کے تھوڑے جو پولیٹیکل اینگلز ہیں اور جو ملیٹنسی سے ریلیٹڈ ہیں وہ اینگلز ہم چاہیں گے کہ اس کو آپ الیبوریٹ کریں۔ پاکستان کی ریاست، بھارت کا یہ شبہ ہے کہ لشکر طیبہ یا اس طرح کے گروپوں کو ایک خاص ٹائم میں کوئی خاص مدد رہی ہے، آج صورتحال بظاہر بہت مختلف نظر آتی ہے، آپ کیا وٹنس کرتے ہیں؟ پاکستان اس معاملے میں بحیثیت ایک ریاست کیوں کرے ایک ایسی فریق نہیں بننا چاہے گا جو بالکل غیر جانبدار نظر آئے اور اس طرح کی پروسیکیوشن میں فیئرلی آگے بڑھے؟ کتنے کنیکشنز آپ دیکھتے ہیں اس وقت، خاص طور پہ لشکر طیبہ کے ساتھ جو کہ ایک بینڈ آرگنائزیشن ڈکلیئر ہو چکی ہے اقوام متحدہ کی جانب سے، امریکہ اس کو دہشت گرد قرار دے چکا ہے، تو پاکستان کتنا ڈسٹینس پہ نظر آتا ہے، یا کیا اب بھی کسی سطح پہ کوئی ایسی خواہش کہیں پہ موجود ہو سکتی ہے جس میں اس نوعیت کے کرداروں کو بچانا مقصود ہو؟
دیکھیں، کرداروں کو بچانا تو میں نہیں سمجھتا مقصود ہے، اور پھر یہ بھی دیکھیں کہ ریاست اٹسلف جو ہے وہ تبدیلی کا جو ہے وہ سبجیکٹ ٹو جو ہے نا چینج ہے۔ ریاست میں وہ لوگ بھی موجود ہیں کہ جو گڈ اولڈ ڈیز، بیڈ اولڈ ڈیز جو ہے، جو بھی آپ ان کو کہنا چاہتے ہیں، وہ ان کو واپس لانا چاہتے ہیں کہ جی جو ہے نا وہ کسی طریقے سے ملٹنسی کا خاتمہ کیا جائے پاکستان کے خلاف، اور جو باقی رہ جاتے ہیں ان کو فارن پالیسی کے پرپسز کے تحت جو ہے نا استعمال کیا جائے۔ وہ بہت مشکل ہے، وہ بڑی اقلیتی قسم کا جو ہے نا گروپ ہے اسٹیبلشمنٹ کے اندر، گروپ بھی میں نہیں کہوں گا، وہ کچھ ایلیمنٹس ہیں، عناصر ہیں، لیکن زیادہ تر جو ریاست کا جو ہے وہ جو جمہور ریاست کی ہے وہ کہتی ہے بھائی وہ زمانہ جاتا رہا، اب ہمیں یہ جو ہے سودا مہنگا پڑتا ہے، اور اب ہمیں جو ہے اپنے بچاؤ کے لیے تبدیلی لانی ہے، ان گروپس کو انٹیگریٹ کرنا ہے۔ اب کوشچن یہ ہے کہ ایک طرف آپ جو ہے جنگ ابھی لڑ رہے ہیں، دوسری طرف ایسے جو جن کو کوٹ ان کوٹ سول سوسائٹی ایلیمنٹس کہتے ہیں جو ایکسٹریمسٹ لیکن ٹیررسٹ نہیں ہیں، ان کو مین اسٹریم میں کس طریقے سے لانا ہے، وہ ایک دوسرا پروسیس ہے۔ تو جب تک وہ نہیں ہوگا تو میں نہیں سمجھتا کہ جماعت الدعویٰ یا لشکر طیبہ یا اس طرح کے جتنے بھی دیگر تنظیمیں ہیں، آؤٹ فٹس ہیں، ان کا جو ہے نا کچھ کیا جا سکتا ہے۔ پھر یہ بھی ہے کہ کچھ جو ہے ایک پریگمیٹزم کا بھی ایک عنصر ہے، اور جسے کہتے ہیں وہ جیو پولیٹیکل اینگل بھی ہے، وہ یہ ہے کہ بھائی ہم جو ہے ان کو ایز لیوریج یوز بھی کر سکتے ہیں، ٹھیک ہے ہمیں پسند نہیں ہے، لیکن جب تک بھارت کے ساتھ کسی قسم کی کوئی خاطر خواہ پیش رفت نہیں ہوتی مجموعی طور پہ کشمیر کے مسئلے کو لے کے، دیگر مسائل کو جو دو طرفہ بائی لیٹرل ریلیشن شپ ہے، تب تک ہم ان کے اوپر کیوں ہاتھ ڈالیں، ان کو ایز اے کارڈ کیوں نہ استعمال کریں، تو وہ بھی ایک ایلیمنٹ ہے۔
یہ بتائیں کامران کہ اس وقت جو انٹرنیشنل ادارے ہیں یا جو اسٹیک ہولڈرز ہیں وہ کتنا مائکروسکوپک انداز میں دیکھ رہے ہیں پاکستان کی ریلیشن شپ کو اس طرح کے افراد یا آرگنائزیشنز کے ساتھ، اور اس معاملے کا اقوام متحدہ میں جانا، اگرچہ احمد بلال صوفی کا یہ کہنا تھا کہ وہاں سے کوئی خاص پیش رفت نہیں ہو سکتی، نہ یہ اس کے جورسڈکشن میں آتا ہے، لیکن اس کے باوجود آپ کو لگتا ہے کہ ایک دباؤ پاکستان پہ بڑھے گا، یہ بڑھ رہا ہے؟
جی صوفی صاحب، لیکن اس کا ایک جیو پولیٹیکل اینگل بھی ہے، اور وہ یہ ہے کہ دیکھیں جو لوکس ملٹنسی ہے وہ جو ہے نا افغانستان، پاکستان اور ایشیا سے ہٹ کر اب مشرق وسطی میں جا چکا ہے۔ میرا جو اشارہ ہے وہ داعش کی طرف ہے، سیریا عراق کی طرف ہے، یمن کی طرف ہے، جو وہ نام ہے سینٹر ہے کرائسس کا، وہ جو ہے پاکستان سے شفٹ ہو چکا ہے۔ اس وجہ سے اس طریقے سے پاکستان اور افغانستان کے اوپر نگاہ نہیں ہے بین الاقوامی طور پہ۔ دیکھیں یہ جو ابھی ہم تھوڑے پچھلے سیگمنٹ میں بات کر رہے تھے افغان طالب کی بات چیت کا، جو کہ ایک بہت بڑی ڈیولپمنٹ ہے، لیکن اس کو میڈیا میں اس طرح سے پذیرائی نہیں مل رہی، کیونکہ میڈیا کا بینڈ وتھ سٹریچڈ ہے، انٹرنیشنل کمیونٹی کا بینڈ وتھ سٹریچڈ ہے، پرائیورٹی پہ چیزیں اور ہیں، تو میں نہیں سمجھتا کہ اس طریقے سے ہے۔ اور پھر یہ کہ بھارت نے چونکہ جو ہے اب لکھوی جو ہے وہ رہا ہو گیا ہے، اور وہ ایک بڑا جو ہے نا تشویش کا مسئلہ ہے بھارت کے لیے، अब उसके पास कोई कार्ड नहीं है कोई खातिर ख्वाह कि भाई किसी तरीके से जो ना किया जाए, तो जाहिर है फिर ये यूएन का रास्ता इख्तियार किया जाता है एज अ प्लेस होल्डर जब तक कि वो इसको रीअसेस ना करें अपनी पूरी जो ना स्ट्रेटेजिक सिचुएशन को।
بہت شکریہ کامران بخاری، آپ نے ہمیں جوائن کیا، آپ ہمارے ساتھ موجود رہے۔ احمد بلال صوفی صاحب، آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا۔ سامعین، ایک بریک ہم لیں گے، بریک کے بعد جب ہم واپس آئیں گے تو بات کریں گے ورلڈ پریس فریڈم ڈے پہ، پاکستان کے اندر خاص طور پہ صحافیوں کو کیا مشکلات ہیں، کن چیلنجز کا سامنا ہے، دنیا بھر کے اندر کتنا فوکس ہے اس ورلڈ فریڈم ڈے کے حوالے سے، اور کیا ترجیحات ہیں حکومتوں کے سامنے، ایک بریک کے بعد۔
What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
جی سامعین، پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم، میں ہوں اسد حسن اور پروڈیوسر ہیں ارسلان شریف، اسٹوڈیو انجینئرز ہمارے ساتھ موجود ہیں جسٹن تھویٹس اور جان ٹرائیڈن، اور پروگرام کے حصے میں ہم بات کریں گے ورلڈ پریس فریڈم ڈے یعنی آزادی صحافت کا عالمی دن۔ پاکستان سمیت دنیا بھر میں یہ دن منایا جا رہا ہے، اور اس دن کا جو تھیم ہے وہ خاص طور پہ سیف ٹو اسپیک، یعنی بات جب آپ کرنے لگیں تو آپ کو اس بات کا احساس ہو کہ آپ محفوظ ہیں، آپ کے خیالات کا اظہار، آپ کی جان، آپ کے مال، اس کے لیے وہ خدشہ یا خطرہ نہیں ہونا چاہیے ہے۔ انفارچونیٹلی پاکستان کا شمار آج بھی ان ممالک کی فہرست میں ہو رہا ہے جہاں صحافیوں کے لیے حالات سازگار نہیں ہیں۔ پاکستان کے صحافیوں کی ایک بڑی تعداد پچھلے چند برسوں میں اپنی جانوں کا نذرانہ پیش کر چکی ہے، اپنے پیشہ وارانہ خدمات، اپنے پیشہ وارانہ فرائض انجام دیتے ہوئے وہ لقمہ اجل بنے ہیں۔ کبھی یہ کہا جاتا ہے کہ انہیں ریاست کے اداروں کی طرف سے ٹف ٹائم ملتا ہے اگر وہ سچ بولتے ہیں، ایکسپلور کرتے ہیں، انویسٹیگیٹو رپورٹنگ کرتے ہیں، اور زیادہ تر واقعات میں نان اسٹیٹ ایکٹرز کی جانب اس کے جو سرے یا اس کے جو کھرے ہیں وہ وہاں تک پہنچتے ہیں، تو ہر دو لحاظ سے بہت مشکلات رہتی ہیں۔ جب ہم خاص طور پہ جو وار ہٹ ایریا یا شورش زدہ علاقے ہیں پاکستان کے، وہاں کے صحافیوں سے بات کرتے ہیں تو وہ کہتے ہیں کہ ہمارے لیے تو بات کرنا انتہائی مشکل ہو گیا ہے، اگر ہماری گفتگو کا یا ہماری رپورٹنگ کا اینگل یہ بن جائے جو کہ بالکل فیکٹ بیس ہو تو ہمیں ملیٹنٹ آرگنائزیشن کی طرف سے دھمکیاں یا خطرات کا سامنا ہوتا ہے، اور اگر ہم دوسری طرف جاتے ہیں تو ہمیں بذات خود یہ بھی نہیں پتا ہوتا کہ ہمیں ٹارگٹ کرنے والے کیا ریاست کے ادارے یا ریاست کے لوگ ہیں۔ ایلیگیشنز اس سے پہلے بھی لگ چکے ہیں، الزامات آتے رہتے ہیں، تصدیق نہیں ہو سکی ہے۔ اگر ہم انٹرنیشنل جو ایکٹیوسٹ ہیں جو صحافت کی آزادی کے لیے کام کرتے ہیں، جیسے بہت سارے فورمز ہیں، کمیٹی ٹو پروٹیکٹ جرنلسٹ ہو یا جرنلسٹ ود آؤٹ بارڈرز، تو وہ یہ کہتے ہیں کہ چونکہ پروسیکیوشنز کے اندر وہ اتنی ویک ہے، اور آج تک پاکستان جیسے ملکوں میں خاص طور پہ صحافیوں کے قاتلوں کو یا ان کو وکٹمائز کرنے والوں کو یا ان کو ٹارگٹ کرنے والوں کو سزائیں نہیں ہوئی ہیں، تو بہت سارے فیکشنز، بہت سارے گروپس یہ سمجھتے ہیں کہ اگر ہم نے یہ کرائم کمٹ کر بھی لیا تو ہمیں کہیں پہ سزا نہیں ہونے والی ہے۔ یہ خطرہ، یہ خدشہ موجود رہتا ہے۔ ایک تو یہ تو بڑے یہ بڑے فریم ورک میں ہم بات کر رہے ہیں، لیکن جنرلی بھی چھوٹے موٹے ایونٹس کے اندر بھی صحافتی جو تنظیمیں ہیں، جو ادارے ہیں، مالکان کے خاص طور پہ جو ان کو اون کرتے ہیں، ان کی طرف سے بھی جو میئرز لیے جانے چاہیے ان کی سیفٹی اور سیکیورٹی کے، وہ بھی اپلائی ہوتے ہوئے نظر نہیں آتے ہیں۔ بات ہم کریں گے اس موضوع پہ، انور اقبال صاحب ہمارے ساتھ موجود ہیں، سینئر صحافی ہیں، واشنگٹن بیسڈ ہیں، انالسٹ ہیں۔ پرویز شوکت صاحب ہمیں جوائن کر رہی ہیں، ایڈوائزر انٹرنیشنل فیڈریشن آف جرنلسٹ، فارمر پریزیڈنٹ ہیں پاکستان فیڈرل یونین آف جرنلسٹ کے۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ پرویز شوکت صاحب، آپ سے آغاز کر لیتے ہیں۔ پرویز شوکت صاحب، پاکستان میں اس وقت بھی شمار پاکستان کا ان ملکوں میں ہے جہاں پہ بالکل حالات کچھ زیادہ سازگار نہیں ہیں، کیا مشکلات ہیں، اور جو اس دفعہ کا سلوگن ہے سیف ٹو اسپیک، اس کو امپلیمنٹ کرنے میں حکومتی اداروں کا کتنا تعاون آپ کے ساتھ شامل ہے؟ جی انور اقبال صاحب، آپ کا بھی بہت شکریہ، ہم آپ سے رابطہ کرنے کی کوشش کر رہے تھے، آپ اگر میرا سوال سن سکیں تو اس کو آپ ریسپونڈ کیجیے گا۔ جی انور اقبال صاحب، آپ ہمارے ساتھ ہیں؟
جی
ہم بات کر رہے ہیں آج کے دن کے حوالے سے، اور پہلا ہمارا فوکس پاکستان کے اوپر ہے मुश्किलात आपके सामने हैं, उन मुल्कों में शुमार होता है जहाँ पे हालात बड़े टफ हैं पाकिस्तानी वर्किंग जर्नलिस्ट के लिए, और ख़ासतौर पे उन इलाकों में जो काम कर रहे हैं जो शोरे ज़्यादा हैं, जहाँ पे नॉन स्टेट एक्टर्स बड़ी आज़ादी से घूमते हैं या जिनका वहाँ पे अमल दखल है, रियासत के इदारों की तरफ से भी उन्हें शिकायत रहती हैं, कितना मुश्किल है पाकिस्तान के अंदर सहाफत करना?
देखिए, पाकिस्तान में जो है ना, खतरे का की नौबियत चेंज हो गई है। पहले खतरा था सिर्फ हुकूमत से कि हुकूमत गिरफ्तार कर लेगी या आप पे तशद्दुद करेगी। अब यहाँ नॉन स्टेट एक्टर्स भी आ गए हैं और उसके अलावा और किस्म के इल्जाम भी लगते रहते हैं एजेंसीज पे, अब जिनको साबित नहीं किया जा सका आज तक। लेकिन जो एक बात बहरहाल बिल्कुल वाज़े है वो ये है कि अब कत्ल कर देते हैं, जो ऐसा कभी नहीं होता था। पहले होता था कि पकड़ लिया, तशद्दुद किया, छोड़ दिया, धमकी दी, सजा दे दी, लेकिन ये जो नया काम शुरू हुआ कत्ल करना, हर साल 10-12 जर्नलिस्ट मारे जाते हैं, तो ये एक बहुत ही खतरनाक सूरत हाल है पाकिस्तान में।
परवेज शौकत साहब, आप हमारे साथ मौजूद हैं? परवेज शौकत साहब से हमारा रब्ता नहीं हो पा रहा। ये तो खैर पाकिस्तान की आपने बात की अनवर इकबाल साहब। सदर बराक ओबामा ने यहाँ पे व्हाइट हाउस में कम से कम 3 सहाफ़ियों को ख़ासतौर पे रिवॉर्ड किया है जो इमिग्रेंट जर्नलिस्ट हैं और उनका अपने अपने शोबे में उनकी बड़ी ज़बरदस्त खिदमात हैं। उनमें से एक खातून फातिमा तलिस्वा, उनका ताल्लुक रूस से है बुनियादी तौर पर, लेकिन आजकल वो वॉइस ऑफ अमेरिका के साथ वाबस्ता हैं, तो वीओए के लिए ये भी एक बड़ा ऑनर है कि उनकी रिपोर्टिंग, उनकी कवरेज, और खासतौर पर ये तीनों साफ़ी ऐसे हैं जिन्होंने ह्यूमन राइट्स पे बहुत काम किया है। तो प्रेसिडेंट बराक ओबामा ने उनको व्हाइट हाउस में इंगेज किया, व्हाइट हाउस में बुला के उनकी खिदमात का एतराफ़ किया और उन्हें रिवार्ड किया। हम एक मुख्तसर सी अगर आपको साउंड वाइट भी सुनवा सकें आज के इस दिन के हवाले से प्रेसिडेंट बराक ओबामा क्या कहते हैं।
Democracy and shining a light on the many challenges, cruelties, and also hopeful stories that exist in countries all around the world. Journalists give all of us as citizens the chance to know the truth about our countries, ourselves, our governments. That makes us better. It makes us stronger. It gives voice to the voiceless, exposes injustice, and holds leaders like me accountable.
जी, सदर बराक ओबामा के इस दिन की मुनासबत से व्हाइट हाउस के अंदर एक तकरीब थी जिसमें उन्होंने उन 3 इमिग्रेंट सहाफ़ियों को भी इनवाइट कर रखा था और आज़ादी सहाफ़त के बारे में वो उस पर जोर दे रहे थे कि ये कितनी अहमियत की हामिल है, ख़ासतौर पर हुकूमतें उनके ऊपर ये कितना बड़ा ये एक चेक है और इसको हम बिल्कुल एंडोर्स करते हैं कि इस पर कोई कदगन नहीं आनी चाहिए। रियासतों को भी अपने तौर पर इतना मजबूत और मसहकम होना चाहिए कि वो इनको एश्योर करें कि जो फ्रीडम ऑफ एक्सप्रेशन है वो उस मुल्क के अंदर मौजूद है। जिन सहाफ़ियों को रिवॉर्ड किया गया है उसमें, जैसे मैंने पहले जिक्र किया, फातिमा तलिस्वा, इनका ताल्लुक जो है कफकास के खत्ते से है, फौजी कार्रवाइयों के अलावा जो गुमशुदगियाँ थीं रशिया के अंदर उसको वो रिपोर्ट करती रही, आजकल वॉइस ऑफ अमेरिका के साथ वाबस्ता हैं। बर्मा से ताल्लुक रखने वाले एक सहाफ़ी डाइवो हैं जो मुख्तलिफ जो एक कलमी नाम के साथ ब्लॉग्स लिखते रहे हैं, उन्होंने भी मजहबी आज़ादियों पर ख़ासतौर पर बहुत अच्छे ब्लॉग्स लिखे, तो उनको ऑनर किया गया है आज व्हाइट हाउस में। और तीसरी जो सहाफ़ी हैं वो लिली मंगेशा हैं, उनका ताल्लुक इथियोपिया से है और वो ख़ासतौर पर ख़वातीन के जो हकूक हैं, कम उम्री में शादी है, इन जैसे मामलों को उन्होंने बहुत हाईलाइट किया है अपनी जर्नलिस्टिक कंट्रीब्यूशंस में, तो आज उनको यहाँ पर रिवॉर्ड किया गया है। अनवर इकबाल साहब, अगर अब एक अमूमी सवाल है और ज़रा हम चाहेंगे कि इसमें कवर कर लें हम पूरे तमाम एंगल्स को, हुकूमतें ख़ाब पाकिस्तान की हों वो तरक्की याफ्ता मुल्क हों, उनके लिए कितना ज़रूरी है कि वो इसको एश्योर करें कि जो सहाफ़ती तंजीमें हैं वो भी वो तमाम मेयर्स ले रही हैं जो जर्नलिस्ट की एक ज़ाहरी और जान माल की सिक्योरिटी के लिए ज़रूरी हैं, और दूसरा बजाते खुद जो थ्रेट्स आ रही हैं उनके खात्मे में हुकूमतों का क्या किरदार बनता है?
पुराना कंसेप्ट था कि रियासत जो है एस्टेब्लिशमेंट चलाती है, यानी कि बादशाह हुआ की फौज, अब हैं वो अहम है जितनी हुकूमत है बल्कि शायद ज्यादा अहम है, और चूंकि अवाम अहम है तो लिहाजा मीडिया भी है, बहुत अहम है कि मीडिया ही वो जरिया है جس کے ذریعے اب دو اہم قوت یعنی عوام اور حکمران ایک دوسرے سے کمیونیکیٹ کرتے ہیں اور ایک دوسرے کی بات پہنچتی ہے. تو اب یہ ہے کہ آپ دنیا میں جتنے بھی ترقی یافتہ ممالک دیکھیں تو کوئی بھی ایسا ملک جہاں صرف فوج مضبوط ہو, صرف بیوروکریسی مضبوط ہو یا صرف حکومت مضبوط ہو, وہ ترقی یافتہ ملک نہیں ہے. بلاک میں یہ کوشش کر رہی سوویت بلاک ٹوٹ گیا. ترقی یافتہ ہونے کے لیے, مضبوط ہونے کے لیے ضروری ہے کہ سارا ملک مضبوط ہو اور جس میں عوام بھی شامل ہے, جس میں میڈیا بھی شامل ہے. ایک فری میڈیا اس وقت کی ضرورت ہے, خاص طور پہ انٹرنیٹ کے بعد سوشل میڈیا آ گیا.
انور اقبال صاحب, میں اس کو ایک تھوڑا ایک دوسرا اینگل بھی ہے, مطلب آزادیاں اس میں تو کوئی شبہ نہیں ہے کہ لبرٹیز ہونی چاہیے, لیکن یہ پیکیج میں آتی ہیں اتنی ہی رسپانسبلٹی بھی جرنلسٹ کے اوپر عائد ہوتی ہے کہ وہ ایک ایک لفظ کس ذمہ داری کے ساتھ بولے, لکھے یا کہے. تو آپ کے خیال میں دوسری طرف صحافی کتنا انصاف کر رہے ہیں؟
یہ تو بات آپ کی صحیح ہے کہ صحافیوں کی ذمہ داری ہے اور ان کو کرنا چاہیے, اور نہیں, خاص طور پہ پاکستان جیسے ملکوں میں نہیں کر رہے ہیں. لیکن سوشل میڈیا پہ یہ پابندی کیسے لگائیں گے؟ اور آپ دیکھیں ہر گزرنے والے دن کے ساتھ سوشل میڈیا زیادہ سے زیادہ مستحکم ہوتا جائے اور رہے گا, اور یہ ایک بہت بڑا مسئلہ ہے جس پہ سب غور کر رہے ہیں, ان کو کوئی علاج سمجھ نہیں آ رہا اس کا. لہٰذا اب صرف ذمہ داری لگانے سے کام نہیں چلے گا, پڑھیں گے اور ایجوکیٹ کرنا پڑے گا کہ عوام بھی ذمہ داری سے کام لیں.
آخری سوال, پاکستان میں جس نوعیت کی جس جانب آپ نے اشارہ کیا ہے کہ وہاں پہ غیر معمولی آزادیاں ہیں, شاید وہ ایک دائرہ کار سے بھی آگے آ جاتی ہیں. آپ امریکہ میں کام کرتے ہیں, آپ کتنے آزاد ہیں, کتنے انڈیپینڈنٹ ہیں اگر آپ موازنہ کریں ان کے ساتھ؟
میں قوانین اور وہاں قوانین کو سیریسلی لیا جاتا ہے. مثلا قوانین کا پاس کرتے ہیں, ریڈ لائٹ کو توڑنا روز کا معمول ہے. ٹھیک ہے, تو اسی طرح میڈیا میں بھی جو ہے, میڈیا کا بھی یہ رویہ ہے, میڈیا میں تو قوانین شاید اب ہیں بھی نہیں, اور ان پہ کبھی عمل نہیں ہوا. مثلا لائبل لاز جو ہیں کہ اگر آپ کچھ بھی رپورٹ کریں وہ فیکٹ پہ بیس ہو اور اس کو آپ عدالت میں ثابت کر سکیں, اس کو سارے مذہب ملکوں میں بہت سیریسلی لیا جاتا ہے. پاکستان میں اس سے کبھی عمل درآمد نہیں ہوا, بلکہ وہاں صحافیوں کو جب کہا جائے, مجھے سینئر صحافی کی بات جو ہے وہ امریکہ سے یہاں آئے, انہوں نے ایک بالکل بے بنیاد خبر لگا دی امریکہ کے بارے میں. میں نے کہا شکر ہے آپ نے اردو میں لگائی, انگریزی میں لگائی ہوتے تو پھنس جاتے. کہنے کیوں, میں نے کہا اس کو
جی انور اقبال صاحب, آپ کی آواز ہم تک نہیں پہنچ پا رہی, غالباً جس جگہ آپ موجود ہیں وہاں پہ سگنل تھوڑے کم ہیں, تو ہم چاہ رہے تھے کہ آپ کا یہ جملہ ہم خاص طور پہ سن پاتے, کیونکہ اس میں ایک کمپیریزن بھی شامل ہے کہ ترقی یافتہ ملکوں میں جہاں پہ آزادی اظہار اس کا ایک خاص طور پہ ترہ رہا ہے, ترہ امتیاز ہے, لیکن کتنی ذمہ داری بھی عائد ہوتی ہے صحافیوں کے اوپر, اور وہ کچھ لکھنے یا بولنے یا کہنے سے پہلے. جی اب میں آپ کو سن سکتا ہوں.
دیکھیں اس میں جو لائبل لاز ہے نا, کہ آپ جو کچھ لکھیں اس کو ثابت کر سکیں, یہ ایک بنیاد ہے. اگر اس چیز کو نافذ کر دیں پاکستان میں بھی, وہاں بھی ذمہ داری آ جائے گی. یعنی پابندی اس پہ نہیں ہے کہ آپ کیا رپورٹ کریں, پابندی یہ ہے کہ آپ جو کچھ رپورٹ کریں اس کو عدالت میں ثابت کر سکیں. یہ بہت ضروری ہے, اور ہمارے صحافی حضرات اس بات کو نہیں سمجھتے, اور ہمارے اکثر ایسی چیزیں رپورٹ کرتی ہیں جن کا صحافیوں کے پاس کوئی ثبوت نہیں ہوتا, بلکہ وہاں سمجھا یہ جاتا ہے کہ یہ صحافی کی ذمہ داری نہیں ہے کہ اس کو ثابت کرے, اور ہم فوراً لے اڑتے ہیں کسی کی خبر کو, کسی بھی خبر کو لے کے, یہ بغیر ثابت کیے, بغیر اس بات کی شہادت کے, شواہد کے کہ ہاں ایسا ہوا ہوگا, ہم فوراً شروع کرتے ہیں کہ ایسا ہی ہوا ہے.
انور اقبال صاحب, آج کل پاکستان کے اندر یہ جو پچھلے 24-48 گھنٹوں کے اندر کراچی میں جو کچھ ہوا ہے, اس کے بعد ایک بڑی ڈیبیٹ چل رہی ہے کہ پیمرا کا کیا, جو ریگولیٹنگ اتھارٹیز ہیں ان کا کیا رول ہونا چاہیے, مالکان کا کیا ہونا چاہیے, اور جرنلزم کا یا جرنلسٹ کا بذات خود کس حد تک جو ضابطۂ اخلاق ہے یا جو صحافتی پریکٹسز ہیں ان پہ عمل کرنا ضروری ہے, لیکن وہ چیزیں اس طرح سے بھی شاید دو اور دو چار میں بھی ان کا اطلاق نہیں ہو سکتا کیونکہ حالات بالکل مختلف ہیں.
صاحب اس میں بھی آپ ایک بات دیکھیے, جو بات کہہ رہا ہوں ثابت کرنے والی, وہ وہی بات آ جاتی ہے کہ الطاف حسین صاحب نے فوج پر الزامات لگا دیے, اور
یا اس سے پہلے ایس ایس پی نے ان پہ لگا دیے. جی ہاں
جی, اب یہ ذمہ داری تھی ٹیلی ویژن اسٹیشنز کی کہ صرف وہ چیز نشر کریں جو ثابت کی جا سکے, اگر ثابت نہیں کی جا سکتی تو اس کو نشر نہ کریں. اور یہ کہنا کافی نہیں کہ الطاف حسین صاحب تو ڈرتے ہیں اس لیے چلاتے ہیں یہ چیزیں, ان کی ذمہ داری ہے کہ وہ ایسی کوئی چیز کسی قیمت میں نہ چلائیں جو بالکل بے بنیاد. الطاف حسین صاحب جو الزامات لگا رہے تھے, جو باتیں کرتے ہیں, اب امریکہ میں رہتے ہیں, کیا امریکہ میں خلاف اس طرح کسی بھی کسی ٹی وی
چینل. میں اسی سے میرا بیسیکلی جو میں سوال آپ کے سامنے رکھنا چاہ رہا تھا وہ یہی تھا کہ ایک ہے ریاست, ایک ہے اسٹیٹ, اس کی پالیسیز ہیں وہ غلط ہو سکتی ہیں آپ کے خیال میں, وہ درست ہو سکتی ہیں آپ کے خیال میں, لیکن ان پہ بات کرتے ہوئے آپ کو کتنی ذمہ داری سے کام لینا چاہیے؟
اتنی ذمہ داری ہر معظم ملک میں ہوتی ہے. آپ دیکھیں نا, آپ کی ذمہ داری, آپ کو جرنلسٹوں کو یہ احساس ہونا چاہیے کہ ان کی پوزیشن جو ہے بہت سینسیٹیو ہے, اور وہ ایک بہت زیادہ شاید حکومت سے زیادہ اس وقت وہ انفلوئنس رکھتے ہیں, ان کے اثر و رسوخ ہیں, کیونکہ ان کی لکھی ہوئی, ان کی کہی ہوئی بات ملینز اب سنتے ہیں. اب پاکستان جیسے ملک میں بھی ٹی وی کی وجہ سے ملینز ہر بات کو سنتے ہیں اور سمجھتے ہیں, لہٰذا وہ جب کہہ دیں کسی کو, اگر کسی پہ الزام لگا دیں, مثلا چھوٹی سی بات ہے, بڑی باتیں چھوڑ دیں, کسی افسر کو لگا دیں کہ اس نے رشوت لی ہے, اور اگر اس نے رشوت نہیں لی ہے تو آپ نے جس کو نقصان پہنچایا ہے وہ نقصان کون پورا کرے گا؟ یہ آپ کی سوچیں, آپ کی ذمہ داری ہے سوچنا.
بہت شکریہ انور اقبال صاحب, سینئر صحافی تجزیہ کار واشنگٹن سے آپ نے ہمیں جوائن کیا. ہمارا رابطہ نہ ہو سکا پرویز شوکت صاحب سے, جو کہ ایڈوائزر انٹرنیشنل فیڈریشن آف جرنلسٹ کے. اس سیگمنٹ کو ہم یہاں پہ وائنڈ اپ کریں گے اور پروگرام کے اگلے حصے کی طرف چلیں گے ایک بریک کے بعد.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پروگرام جہاں رنگ میں ایک بار پھر آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ ارسلان شریف. بات ہم کریں گے اکانومسٹ کی رپورٹ پہ. ایک بڑا عالمی جریدہ ہے اور ایک بڑا قابل بھروسہ قابل اعتبار یہ جریدہ ہے جو پاکستان کی معیشت کے بارے میں بہت بہتر انڈیکیٹرز دے رہا ہے, اور اس جریدہ کا یہ کہنا ہے کہ جو موجودہ حکومت ہے اس کی جو پالیسیز ہیں وہ پاکستان کی معیشت کو مستحکم کر رہی ہیں, کرنسی مستحکم ہو رہی ہے, اور افراط زر کی بدولت پاکستان کی معیشت جو ہے اس جریدے کے بقول بلندیوں کو چھو رہی ہے, اور وہ کہتے ہیں کہ یہ ایک نایاب دور ہے پاکستان کے لیے. آئی ایم ایف کے تخمینے کے مطابق پاکستان کی معاشی شرح نمو آئندہ برس 4.7% اس میں اضافہ ہوگا, اس کو ہائی لائٹ کیا ہے اس اکانومسٹ نے, اور پاکستان کی جو اسٹاک مارکیٹ کا حجم ہے سال 2012 کے مقابلے میں ڈالرز کے لحاظ سے وہ دگنا ہو گیا ہے. بہت بہتر انڈیکیٹرز ہیں, لیکن ساتھ ساتھ آج ہی کے دن ایشین ڈیولپمنٹ بینک کے جو چیف ہیں انہوں نے اسی گروتھ کو, جو پوٹینشیل گروتھ ہے پاکستان کی, اس کو سامنے رکھتے ہوئے بتایا ہے کہ یہ پاکستان کے لیے جو اس کی فیوچر کی گروتھ ہے اس کو جو چیلنجز ہیں پاکستان کی ریاست کے سامنے وہ اس کو نقصان بھی پہنچا رہی ہیں. تو دونوں طرح کا ایک ملے جلے سے اشاریہ سامنے آ رہی ہیں. کوئک انالیسز لیں گے. ہمیں جوائن کیا ڈاکٹر ظفر معین ناصر صاحب نے, ڈین آف بزنس پالیسیز امریکن یونیورسٹی یو اے ای بیسڈ ہیں. ڈاکٹر صاحب آپ کا بہت شکریہ. ہمارا یہ سیگمنٹ ہم آپ تک پہنچنے میں تھوڑا لیٹ ہو گئے, اس لیے ہمیں اس کو جلدی وائنڈ اپ کرنا پڑے گا. یہ دونوں رپورٹس آپ نے دیکھی ہوں گی, آپ کا انالیسز کیا ہے پاکستان کی معیشت کے بارے میں, کس ڈگر پہ ہے, کس ٹریک پہ ہے؟
جی بالکل اسد, میں سمجھتا ہوں کہ جو تمام انڈیکیٹرز ہیں اسپیشلی میکرو اکنامک اسٹیبلٹی کے پوائنٹ آف ویو سے, اور جو گورنمنٹ کی پالیسیز ہیں اور جس طریقے سے گورنمنٹ مختلف انڈیکیٹرز پر کام کر رہی ہے, وہ سارے پازیٹیو ہیں, اور میرا خیال ہے کہ ہماری جو گروتھ کا ٹارگیٹ ہے وہ ہم نہ صرف اچیو کر لیں گے بلکہ میرا خیال ہے کہ اس سے ہماری تھوڑی بہت زیادہ ہی گروتھ ایکسپیکٹڈ ہے. میں سمجھتا ہوں کہ اس وقت پاکستان کی جو معیشت ہے اس میں اسپیشلی اگر آپ فارن ریزرو والی سائٹ پر جائیں تو وہ بہت مستحکم ہے, ایکسچینج ریٹ کے اوپر اگر آپ دیکھیں وہاں آپ کو کافی بہتری مل رہی ہے, انفلیشن کنٹرولڈ ہے, آپ کے پاس ایکسپورٹ جو ہے اس کے اندر تھوڑی سی پک اپ آپ کو نظر آ رہی ہے, مطلب جو ایکسٹرنل سیکٹر ہے اس میں کافی بہتری کے حالات ہیں. اور
تو یہ آپ کے خیال میں آپ کو کیا لگتا ہے ڈاکٹر صاحب, یہ خود
الیکٹریسٹی کی بہتری آ جائے گی تو میرا خیال ہے کہ ہمارے جو پروڈکشن ہے اس میں بھی بہتری آ جائے گی.
کیا آپ وہ ایک دو انیشیٹو گنوا سکتے ہیں, اگرچہ ہم اس میں جو آفیشلز ہیں ان سے ہم بات کریں گے, جس کی بدولت آپ یہ سمجھتے ہیں کہ یہ اشاریہ یہ انڈیکیٹرز بہتر ہوئے ہیں؟ گورنمنٹ نے کیا کیا ہے اس عرصے میں؟
گورنمنٹ کی طرف سے زیادہ ہم سمجھ گئے ہیں کہ کوئی ونڈ فال گین کو آپ زیادہ اس میں سمجھ سکتے ہیں کہ इंटरनेशनली ये जो ऑयल की प्राइसेस नीचे गई हैं उसका पाकिस्तान की इकानमी पर बहुत पॉजिटिव असर पड़ा है, और उसी की वजह से मैं समझता हूँ कि पाकिस्तान के अंदर ये जो ग्रोथ अभी हमें नजर आ रही है वो हो रही है। प्लस गवर्नमेंट ने मुख्तलिफ सेक्टर्स में जिस तरीके से इन्वेस्टमेंट की पॉलिसीज दी हैं और जिस तरीके से अट्रैक्ट कर रही है, स्पेशली चाइना के साथ जो पाकिस्तान के मायदे हुए हैं वो बहुत पॉजिटिव है। देखिए सिग्नल भी जाता है इन्वेस्टमेंट के साथ साथ, वो सिग्नल बड़ा पॉजिटिव है, और फिर जो चाइना की तरफ से इन्वेस्टमेंट की बात हो रही है उसी से एक मुस्बत सेंटिमेंट क्रिएट हुआ है, और मैं समझता हूँ कि जैसे जैसे ये इन्वेस्टमेंट पाकिस्तान में फ्लो करेगी उससे मजीद जो हमारा ग्रोथ का एक किस्म का मोमेंटम है वो बढ़ता चला जाएगा। ये दो तीन ऐसी चीजें हैं जो कि पाकिस्तान की इकोनॉमी के लिए एक बहुत ही पॉजिटिव चीज हुई है। जहाँ तक रियल सेक्टर्स की बात है उनमें भी बेहतरी आ रही है, लेकिन एग्रीकल्चर सेक्टर वाली साइड पर मैं समझता हूँ कि हो सकता है हमें कोई थोड़ा सा प्रॉब्लम आ जाए, क्योंकि बेवक्त की बारिशों की वजह से हमारी फसलें खराब होने का भी डर है, और प्लस पानी की मुख्तलिफ जगहों पर जो कमी है उसका भी कोई थोड़ा सा नेगेटिव इम्पैक्ट पड़ेगा। लेकिन ओवरऑल मैं समझता हूँ कि गवर्नमेंट के जो इनिशिएटिव थे डिफरेंट किस्म के, जिसमें कि इलेक्ट्रिसिटी जनरेशन वाली साइड पर काफी तवज्जो दी गई है, इंफ्रास्ट्रक्चर बिल्डिंग के ऊपर तवज्जो दी जा रही है, ये सारी अच्छी चीजें हैं जिसके पॉजिटिव इंपैक्ट फ्यूचर में भी हमें नजर।
लेकिन दूसरी तरफ हमें एशियन डेवलपमेंट बैंक उसके चीफ जो है वो ये बावर कराते हुए नजर आते हैं कि पाकिस्तान के लिए बहुत ज्यादा चैलेंजेस अब भी मौजूद हैं।
जी बिल्कुल, आप देखेंगे हमारा सबसे बड़ा जो चैलेंज है वो स्टिल सिक्योरिटी का चैलेंज है। जब तक कि हम अपने मुल्क के अंदर ये वाली सिक्योरिटी के मसाइल को नहीं बेहतर करेंगे, हमारी तरफ मे भी कि चाइना की इन्वेस्टमेंट तो आ जाए लेकिन दूसरे इन्वेस्टर्स जो हैं उनको अट्रैक्ट करने में हमें काफी मुश्किल होगी, और अगर इन्वेस्टमेंट नहीं आती है तो साफ जाहिर है उससे पाकिस्तान की इकॉनमी में कोई इतनी बेहतरी के इम्कान इतनी तेजी से नहीं नजर आ सकेंगे जो कि हम एक्सपेक्ट कर रहे हैं। सेकेंडली ये है कि पाकिस्तान जो है वो इस वक्त अगर थोड़ा बहुत तवज्जो दे अपने फॉरेन मार्केट्स के ऊपर और अपनी एक्सपोर्ट वाली साइड पर तो पोटेंशियली पाकिस्तान बहुत कुछ कर सकता है, लेकिन स्टिल हर्डल्स आपके सामने हैं। कोशिशें जारी हैं, मैं समझता हूँ कि पॉजिटिव एफर्ट्स हो रही हैं और उम्मीद तो है कि इसके इम्पैक्ट जो है वो भी पैसे।
बहुत शुक्रिया डॉक्टर जफर मोइन नासिर साहब, डीन ऑफ बिजनेस पॉलिसीज अमेरिकन यूनिवर्सिटी यूएई, आपने हमें ज्वाइन किया, हमारे साथ आप मौजूद रहे, आपका बेहद शुक्रिया। और सामिन प्रोग्राम के बिल्कुल आखिरी तीन मिनट हम पिछले दस मिनट से ट्राई कर रहे थे, हिना पत्रस उन्होंने हमसे कमिटमेंट की थी कि वो हमें ज्वाइन करेंगी लेकिन टेक्निकल रीजनज हैं वो हमारे साथ रबते में आती हैं लेकिन फिर ये रबता मुनकता हो जाता है। स्वात बेस्ड माइनॉरिटी लीडर हैं और पाकिस्तान के अंदर दही इंतखाबात वो कंटेस्ट करने जा रही हैं, बज़ाहिर उसका पैरामीटर आपको वो छोटा लग सकता है दही इलेक्शन या बलदियाती इलेक्शन, लेकिन वहाँ पर स्वात जैसे एक सोसाइटी से एक खातून का इलेक्शन कॉन्टेस्ट करना और वो भी माइनॉरिटी से जिसका ताल्लुक हो और एक बड़ी तब्दीली वो लाना चाहती हैं और तब्दीली का एक सिंबल बनना चाहती हैं पाकिस्तान के अंदर, अगर हमारा रबता होता है तो स्टिल हम चाहेंगे कि आखिरी दो मिनट अगर हमारे पास हैं तो हम उनसे बात कर सकें। आप हमारे साथ मौजूद हैं हिना पत्रस? जी, बताया गया है कि हमारा उनके साथ रबता मुनकता हो जाता है और हम फिर आखिरी कोशिश करेंगे कि आज ही हमारी दूसरी एक तरह से ट्राई थी उनके लिए, हमने पिछले अपने प्रोग्राम में भी 10 मिनट उनके लिए मैनेज किए थे कि हम उनके साथ तफसीली बातचीत करेंगे, जानना चाहेंगे कि उनकी डायरेक्शन क्या है, किस तरह की मुश्किलात का उनको सामना है, खातून होने की हैसियत से, एक माइनॉरिटी की रिप्रेजेंटेटिव होने की हैसियत से, और अगर वो इलेक्शन कंटेस्ट करने जा रही हैं तो उनके सामने उम्मीद के पहलू क्या हैं, वो किस नौयत की का काम करना चाहती हैं, क्या उनका फोकस सिर्फ कम्यूनिटी डिवेलपमेंट है, अपनी कम्यूनिटी के लिए काम करना है, या अक्रॉस द बोर्ड वो खवातीन के एम्पावरमेंट के लिए काम करना चाह रही हैं। लेकिन मुझे लगता है कि हमारी आज की भी जो ये कोशिश है, ये एफर्ट है, ये कामयाब नहीं हो पाएगी। टेलीफोन लाइंस में भी इश्यूज हैं, स्काइप पे वो हमारे साथ मौजूद हैं लेकिन रबता बार बार उनके साथ मुनकता हो रहा है, तो हम इसको एक बार फिर अगले किसी प्रोग्राम पे उठा रखते हैं, तफसील से बात हम करेंगे, आपके साथ उनको मुतारिफ कराएंगे। हिना पत्रस, स्वात बेस्ड फर्स्ट क्रिश्चियन लेडी, जो लोकल गवर्नमेंट इलेक्शन 30 मई को जो होने जा रही हैं वो स्वात से कंटेस्ट करने का इरादा रखती हैं, और एक बार फिर हमारी आप माजरत कबूल करिए कि हम इस प्रोग्राम में आज भी उनको आपके साथ उनके साथ गुफ्तगू नहीं कर सके आपके सामने। لے. اور یہاں پہ ہم اپنا پروگرام بھی ختم کریں گے. ہمارے ساتھ آج کے اس پروگرام کے لیے پروڈیوسر تھے ارسلان شریف, انجینئر ہیں جان ڈرائیڈن اور جسٹن تھویڈز. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.